بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا مولانا محمد خاتم النبيين، وعلى آله وصحبه أجمعين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا يأتل أولو الفضل منكم والسعة أن يؤتوا أولي القربى والمساكين والمهاجرين في سبيل الله، ألا تحبون أن يغفر الله لكم والله غفور رحيم. صدق الله مولانا العظيم. سورة النور کی یہ ایک آیت ہے، اور سورة النور میں ایک بہت ہی اہم ترین واقعے کا بیان ہے. اس کی تفصیل تو حدیث شریف کی کتابوں میں پوری تفصیل کے ساتھ آئی ہے، اور اسی کا ایک تکملہ، ایک واقعہ ہے جس پر یہ آیت کریمہ نازل ہوئی. بہت مختصر الفاظ میں اس واقعے کو اس طرح عرض کرتا ہوں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ایک غزوے میں تشریف لے گئے، اور ان میں حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا بھی شریک سفر تھی. بعض غزوات ایسے ہیں جس میں ازواج مطہرات بھی شریک ہوئی ہیں، اور روایات میں بھی آتا ہے کہ سفر سے پہلے قرآن اندازی ہوتی تھی، جس کا نام نکلتا ان کو اپنے ساتھ لے جاتے. ویسے لکھا ہے مسئلہ کہ سفر میں انسان کو اجازت ہے کہ اپنی جس بیوی سے مناسبت ہو یا سفر سے وہ زیادہ واقفیت رکھتی ہو، بلا قرآن ڈالے ہوئے اسی کو لے جائے، اس کی اجازت ہے. لیکن تطیب خاطر، سب کا دل خوش ہو جائے بھائی قرآن میں نام نکلا ہے، لہذا ہم ان کو لے جا رہے ہیں، کوئی اشکال ہی نہیں ہے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کا نام نامی کسی سفر میں نکلا، ان کو لے گئے سفر میں. سفر اس زمانے میں اونٹوں کا ہوتا تھا، یا پیدل یا اونٹوں کا سفر، کئی کئی روز کا سفر ہوتا تھا. روزانہ 20-25-30 میل سفر طے ہوتا. عموماً یہ ہوتا ہے کہ صبح کے وقت سفر میں نکلتے تو سخت گرمی ہونے سے پہلے پہلے کسی جگہ پر قیام کر لیتے، تو یہ 3-4 گھنٹے کا پورے دن کا سفر ہوتا ہے. پھر کبھی ایسا ہوتا ہے کہ رات کے وقت نکلتے مغرب کے بعد یا عشاء پڑھ کر، تو وہ 2-3 گھنٹوں کا ایک سفر ہو جاتا اور کسی منزل پر جا کر پڑاؤ ہوتا. اسی طرح کا ایک واقعہ تھا، سفر ہوا رات کو، کئی گھنٹے اونٹ کے اوپر سفر. اس زمانے میں کیا عجیب شان تھی اور کس طرح وہ سفر ہوتا تھا. اگر آپ چند منٹ بیٹھیں اونٹ کی سواری پر آج کے دور میں، تو آپ کے جسم کی ایک ایک ہڈی ہل کر رہ جائے گی، اور شاید دوسرے دن ایسے بیمار پڑیں گے کہ بیڈ سے اٹھنے کا نام نہیں لیں گے. وہ کئی کئی گھنٹوں کا سفر، تھکن. خیر، آرام کیا. صبح فجر کی نماز کا وقت آیا تو عموماً لوگ قضاء حاجت کے لیے جاتے ہیں، طے ہو جاتا ہے کہ مرد اس رخ پر جائیں گے، عورتیں اگر ہیں تو اس رخ پر جائیں گی. دوسرے رخ پر اندھیرے میں، فجر کی نماز سے پہلے کا وقت اندھیرے کا ہی ہوتا ہے. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا ضرورت کے لیے نکلی، کچھ دور چلی گئی. اب اتفاق سے ان کے گلے میں ایک ہار تھا، وہ ہار کسی طرح گرا اور ٹوٹ کر گر گیا کہیں سفر میں اسی دن. یہ فارغ ہو کر آئی، نماز پڑھی، قافلے کے کوچ ہونے کا اعلان ہوا. اس زمانے چائے پانی کا کوئی نظام نہیں تھا، आपके भाई टी है कि नहीं है, कब चाय मिलेगी, चाय का ज़माना ही नहीं था वो। बस अपना फारिग हुए नमाज से, अगर चलो औरतों के लिए ऊँट पर वो हौदज कहते हैं, हौदज यानी एक बाकायदा छोटा सा रूम होता था, बॉक्स रूम, उसमें वो पर्दा नशीन होती थी, उन वो पहले बैठ जाती और जो ऊँट की खिदमत पर मुकर्रर थे वो फिर उसके बाद ऊँट को उठा देते और अपना सफ़र शुरू हो जाता। आयशा रज़ियल्लाहु तआला इरशाद फरमाती कि उस ज़माने में हम बहुत बदन के एतबार से हल्के फुल्के थे, हमारा कोई वज़न ही नहीं था, बॉडी वज़न तो महसूस भी नहीं हुआ कि ये सवार हैं या नहीं सवार, और काफिला चल पड़ा। तो हुआ यह कि जब देखा ये गले में हार नहीं है तो हज़रत आयशा रज़ियल्लाहु तआला उसको ढूंढने के लिए निकल गई, जहाँ वो गई थी ज़रूरत पूरी करने के लिए वहीं पर निकल गई। और इतने में ये वाक़िया पेश आया कि यहाँ से सारा काफिला उठ गया, अंदाज भी नहीं हुआ कि हज़रत आयशा सवारी में बैठी है या नहीं बैठी। खैर उसके बाद काफिला निकल गया, ये जब वापस उस जगह आई हैं तो देखा काफिला मौजूद नहीं, तने तन्हा अकेली जंगल बयाबान में। अल्लाह ने इनको होशियारी दी थी, अक्लमंदी दी थी, इन्होंने ये समझदारी का काम किया कि काफिले के पीछे दौड़ी नहीं, वहीं पर बैठ गई कि तलाश करने वाला जब आएगा तो हमें यहीं तलाश करेगा, वहीं पर बैठ गई। अब सफ़र की थकान, बैठे बैठे नींद आ गई। अच्छा, ये भी निज़ाम उस वक्त हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम करते थे कि एक आदमी को एक मंजिल पहले रोक देते कि जब हम यहाँ से चले जाएं फिर वो यहाँ से गुज़रे एक मंजिल पहले, ताकि किसी का कोई सामान गिरा पड़ा हो वो उठाकर ले आए और काफिले में पहुँचा दे। ये भी एक इंतज़ाम था मुस्तकिल, एक मंजिल पहले एक आदमी होता था ऊँट पर सवार, वो जब वहाँ से गुज़रता देखता कि भाई कोई चीज़ पड़ी है किसी की, काफिले वालों की, वो उठा कर रख ली और अगली मंजिल पर पहुंचा दी। जब उस मकाम पर पहुंचे हैं कुछ देर के बाद तो देखा कोई काले पर्दे में या चादर में कोई चीज़ है, ये करीब आए और बिस्मिल्लाह पढ़ा या सलाम किया या जो भी कहा होगा, तो उससे पता चला ये कोई इंसान है। उठ गई, आवाज़ से आँख खुल गई, तो फौरन उन्होंने अपना ऊँट बिठाया, हौदज भी होता है वो पालकी कहते हैं, छोटा सा बॉक्स रूम, बिठा दिया ऊँट को, ये उसमें बैठ गई। और चूँकि पहले पर्दे का हुक्म नाजिल नहीं हुआ था, वो पहचान गए कि ये हज़रत आयशा रज़ी अल्लाह तआला है, और गिनती की औरतें होती थी, कोई बहुत ज़्यादा औरतें थोड़ी थी। बहर चंद घंटों के अंदर काफिला जहाँ पहुँचा था ये वहाँ पहुँच गया। एक वाक़िया पेश आ गया, मुनाफिकीन जो सफ़र में साथ थे, दिल से मुसलमान नहीं थे, उनको एक मौका मिल गया शर फैलाने का, जो कि दिल से ईमान नहीं, दिल में ईमान नहीं, कुछ भी नहीं है, और मुसलमान हुई इसीलिए ताकि इस्लाम में कुछ न कुछ उंगली करते रहें, एतराज़ करते रहें। उन्हें मौका मिल गया, नाम भी मौजूद है, अब्दुल्लाह इब्न उबई रईसुल मुनाफिकीन, वो भी था उस सफ़र में साथ। उसको जब ये वाक़े की पूरी इत्तला मिल गई, बस शोर मचा दिया उसने, ओहो ये तो जो आदमी मुकर्रर था उस खिदमत के लिए उसके साथ इनका ताल्लुक था, और इसकी ये तरकीब की गई, और ये हुआ और वो हुआ, आसमान ज़मीन के कुलाबे मिला दिए, पूरी कनेक्शन कायम करके शोर मचा दिया। अब मुनाफिकीन ने शोर मचाया उसका अंदर अंदर खाना। ये भी एक बात है, शर फैलाने का एक तरीक़ा ये है कि कभी भी शर फैलाने वाला साहिब वाक़िया से वाक़िया बयान नहीं करता, एक अजीब मामला है, ये पुरानी सुन्नत है, ये पुरानी सुन्नत है, सुन्नत अब्दुल्ला इब्न उबई, मुनाफिकों की सुन्नत। भाई जिससे जो वाकया पेश आया उनके पास जाए, कहे भाई ये वाकया पेश आया, क्या हकीकत है बयान करो। उनसे कुछ बयान नहीं करना है, लेकिन दूसरों में जा जाकर सर फैलाना है। अब यहाँ फैलाया, फिर मदीना पहुँचे, वहाँ इतना शर के बाद मुसलमान भी उस आम आवाज़ में मुतासिर हो गए। एक दो सहाबी या औरत भी वो इस तरह का शक और शुबा करने लगी कि शायद ये वाकया बना हो। हालांकि कुछ भी नहीं था, सिर्फ एक हवा थी। एक वक्ती तौर पर ये हुआ कि वो वहाँ गोया गुम हो गई, उनको बिठाया गया और पहुँचाया गया अगली मंजिल पर। यह है पूरा वाकया जो सूरह नूर में और उसकी इब्तदाई हुई। सूरह नूर शुरू होती है सूरह नज़लनाहा व फ़रज़नाहा से, और उसके बाद दूसरी आयत में फौरन हुक्म शरई बयान किया, अज़्ज़ानियत वज़्ज़ानी फ़ज़लिदू कुल्ल वाहिद मिन्हुमा मदद। अगर जिना है तो फिर सज़ा भी है, 100 कोड़े उनको लगाए जाएँ। और इस सिलसिले में कोई नरमी नहीं होनी चाहिए, शरीय अहकाम है, ताकि ये सिलसिला बंद हो। बहुत लंबी बात दास्तान है, बुखारी शरीफ में ये वाकया कई सफहात में बयान किया गया। बहुत कुछ बाल ये बात महीने डेढ़ महीने तक चलती रही। खुद नबी करीम सल्लल्लाहु तआला वसल्लम भी तशरीफ में पड़ गए, और इसी से इस बात पर इस्तदलाल किया गया कि अल्लाह के रसूल को इल्मे गैब नहीं होता। अगर इल्मे गैब होता तो पहले ही दिन इस वाकये का इल्म हो जाता, निकाल आ जाता कि भाई ये सब बातें गलत हैं, झूठी हैं। अल्लाह के नबी भी खामोश, ये नहीं कि चलो बीवी है तो बीवी की हिमायत कर रहे हैं, भाई जब तक अल्लाह का हुक्म नहीं आए कैसे फैसला करें, खामोश। न ये कह सकते हैं कि नहीं हुआ वाकया, न ये कह सकते हैं कि वाकया पेश आया, खामोश मुतफक्किर गमगीन। महीना गुजर गया, हत्ता के इसी में हज़रत आयशा जी अल्लाह तआला को बुखार भी आया, और फिर उन्हें इजाज़त ली, अपने घर चली गई मेके में, और फिर वो सारी तफसीलात बाल मौजूद है। खैर, एक महीने के बाद कुरान करीम की आयात नाजिल हुई, जिसमें हज़रत आयशा सिद्दीक़ा रज़ी अल्लाह तआला की बरात की गई। फरमाया कि ऐसा कोई गुनाह नहीं है, वो पाक हैं, साफ हैं। और फिर अल्लाह ने हज़रत आयशा को हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के निकाह में दिया है, और ये कायदा है कि निकाह में दिया गया है तो किसके निकाह में, अल्लाह के नबी के निकाह। अल्लाह के नबी हर बुराई से पाक है, अत्तय्यिबातु लित्तय्यिबीन वत्तय्यिबून लित्तय्यिबात, साफ कहा गया, पाक लोगों के लिए पाक औरतें हुआ करती हैं। इस तरह की गंदी और बुरा इरादा करने वाली औरतें उनके निकाह में नहीं आती। तो बाल पूरी बरात 10 आयात करीमा नाजिल हुई है हज़रत आयशा सिद्दीक़ा रज़ी अल्लाह तआला की बरात में, तो क़यामत तक ऐलान है कि हज़रत आयशा बरी हैं, पाक हैं, कोई किसी कस्म का कोई तसव्वुर भी गुनाह का नहीं है। यह है पूरा वाकया, बहुत इख्तिसार के साथ चंद मिनटों में अर्ज़ करना था। उसके बाद फिर ये हुआ कि ये जो बातें चली हैं इनमें बाद मुसलमान भी भोलेपन में शरीक हो गए। ये मुसलमान भी बड़ा भोला होता है, खैर भोलापन अच्छा है, अच्छी चीज़ है, अल्लाह करे भोला बना रहे, लेकिन बाद जगह भोलापन जो है नुकसान भी देता है। उनमें एक सहाबी हैं जिनका नाम लिखा है मिस्ताह बिन असासा, मिस्ताह उनका नाम है, और ये हज़रत सिद्दीक़ अकबर रज़ी अल्लाह तआला अन्हु के खालाजाद भाई हैं या उनके बेटे हैं। गरीब थे, हिजरत की इन्होंने, और इनका कोई आमदनी और इनकम का कोई सिलसिला नहीं था, तो सिद्दीक़ अकबर रज़ी अल्लाह तआला अन्हु इनको खर्च पानी दिया करते थे, और इस बात के फैलाने में उनका भी नाम आ गया। अब ज़ाहिर है कि आयशा रज़ी अल्लाह तआला अन्हा कौन है, सिद्दीक़ अकबर की बेटी हैं। जब ये मालूम होगा कि वो शख्स जिसका मैं हमेशा खर्च उठाता हूँ, बोझ उठाता हूँ, अब मेरी बेटी पर तोहमत लगाने में वो भी शरीक हुआ है, तो आप बताइए दिल पर कितना असर हुआ होगा। आम इंसान भी अगर اس بات کو سوچے تو فوراً غصہ آئے گا، نہ معلوم کیا کیا اقدام کر لے گا۔ صدیق اکبر رضی اللہ تعالیٰ نے قسم کھا لی کہ اچھا مستح بھی اس واقعے میں شریک ہے، آئندہ سے اس کا خرچ پانی بند کر دوں، اب نہیں دوں گا اس کو کچھ بھی، یہ قسم کھا لی۔ اللہ اکبر، اللہ بھی کیسے انصاف والے ہیں، قسم کھانے میں حق بجانی میں، اتنا بڑا معاملہ کہ بیٹی پر الزام لگانے میں ان کا بھی نام ہے، جبکہ ان کی ساری ذمہ داری ان کے اوپر، کفالت وہ کر رہے ہیں، خرچ پانی وہ دے رہے ہیں، انہیں یہ سوچنا چاہیے کہ بھائی میں کس کے بارے میں تائید کر رہا ہوں۔ تو صدیق اکبر رضی اللہ تعالیٰ نے قسم کھا لی، اس قسم میں حق بجانب ہے، لیکن اللہ تعالیٰ تو عجیب و غریب سب کے ساتھ انصاف چاہتے ہیں، فرمایا بے شک معاملہ برا ہوا اور یہ تہمت ہے، یہ غلط بات ہے، لیکن جو اچھے لوگ ہیں وہ اس طرح کی قسمیں نہیں کھایا کرتے۔ اللہ اکبر، جو اچھے لوگ ہیں، جو نیک لوگ ہیں، جو ذہن اور خیال اور درجے کے اعتبار سے اونچے لوگ ہیں، انہیں اس طرح کی قسم نہ کھانی چاہیے۔ یہ ہے آیت کریمہ کا مقصد، ولا یأتلی اولو الفضل منکم بسعۃ، جو تم میں سے اچھے لوگ، اولو الفضل کے معنی فضیلت والے، جن کا مقام اونچا ہے، جن کا درجہ اونچا ہے، بے شک مستح نے اس میں اپنا کردار بھی ادا کیا ہوگا، غلطی ہوئی اس کی، لیکن ابو بکر صدیق کا یہ قسم کھا لینا کہ اب ان پر خرچ نہیں کروں گا، تو میں ایسا نہیں کرنا چاہیے، اللہ نے تمہیں وسعت دی ہے، وسعت وسعت دی، اولو الفضل اونچا مقام ہے، تو لا یا چلی، قسم نہ کھائیں، کمی نہ کریں، کوتاہی نہ کریں، اَن یُؤْتُوا اُولِی الْقُرْبَى وَالْمَسَاكِینَ وَالْمُهَاجِرِینَ، تین اوصاف بیان کے مستح کے، اولو القربیٰ کون ہے، وہ رشتہ دار ہیں، اور پھر کون ہے، والمساکین مسکین ہے، غریب ہے، اور تیسرا والمہاجرین فی سبیل اللہ، اللہ کے راستے میں ہجرت کی، مہاجر ہے، مدینہ ہجرت کر کے آئے ہیں۔ تو جس پر الزام تھا اس کے بھی اللہ تعالیٰ نے تین اوصاف بیان کر دی، کمال ہو گیا کہ دیکھو یہ تمہارا رشتہ دار بھی ہے، مسکین اور ضرورت مند بھی ہے، اور کون ہے، مہاجر ہے۔ ولیعفو ولیصفحو، چاہیے کہ معاف کر دیں، چاہیے کہ اللہ تعالیٰ سفارش کر رہے ہیں، اللہ اکبر، ولیعفو، اللہ تعالیٰ سفارش کر رہے ہیں ابو بکر صدیق سے، کس کی، مستح بن اساسہ کی، بھائی تمہیں چاہیے تم معاف کر دو، بال وہ مسکین ہے، رشتہ دار ہے، ضرورت مند ہے، مہاجر ہے، معاف کر دو، درگزر کر دو۔ اور پھر عجیب انداز سے فرمایا لا تحبون ان یغفر اللہ لکم، کیا تم نہیں پسند کرتے اللہ تمہیں معاف کر دے؟ بس جیسی یہ آیت کریمہ نازل ہوئی، فوراً صدیق اکبر رضی اللہ نے سنی، فوراً فرمایا بلا وانا احب ان یغفر اللہ لی، کیوں نہیں، میں ضرور چاہتا ہوں اللہ تعالیٰ میری مغفرت کر دے، اسی وقت معاف کر دیا۔ اور بخاری شریف کی روایت ہے کہ جو خرچ دیتے تھے اسی ترتیب پر پھر دینا شروع کر دیا۔ یہ ہے ایمان کامل کی بات، اللہ تحبون ان یغفر اللہ لکم، کیا تم نہیں پسند کرتے اللہ تمہیں معاف کر دے؟ واللہ غفور الرحیم، اس میں بڑا سبق ہے، بعض مرتبہ انسان کی، انسان سے کوئی تعلقات کی بنیاد پر غلطی بھی ہوتی ہے، لیکن وہ غلطی پھر ہمیشہ اس کو تسبیح نہ پڑھتا رہے، اس کی تسبیح نہ پڑھتا رہے، کبھی نہ کبھی وقت آ جائے معاف کر دے۔ وہ تو بڑے شان کے لوگ تھے، فوراً معاف فرما دیا۔ ہمیں بھی اللہ تعالیٰ یہ ہمت دے، یہ جذبہ دے، انسان میں جذبہ ہوتا ہے کہ آپ کبھی بھی اس کا دانا پانی چالو نہیں کروں گا، یہ کروں گا، وہ کروں گا، انتقام کا جذبہ ہمیشہ رہتا ہے، اس نے فلاں زمانے میں یہ کام کیا، اللہ فرماتے ہیں ٹھیک ہے یہ کام کیا ہے، اب معافی ہو گئی معافی، تب اس کے بعد معاف کر دو۔ اللہ تعالی ہمیں بھی توفیق عطا فرمائے درگزر کرنے کی، غلطیوں پر کچھ بھی ہو جائے معاف کر دینے کی، اور اس کے بعد اللہ تعالی سے قرب حاصل کرنے کی جو بھی کوشش ممکن اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. سبحان اللہ بحمدہ.